यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि चारवटै ढोका खुल्ला। दुग्ध उत्पादक किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई 60 करोड़ रूपियाँ ऋण भुक्तानी स्वीकृत दिने मन्त्री परिषद बैठकको निर्णय। रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त। संघीय निजामती विधेयकमाथि संसदीय समितिमा छलफल शुरू। सबै दलको सहमतिमा संविधान संशोधन अघि बढ़ाइने गृहमन्त्री रमेश लेखकको भनाई। र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्ध विरामलाई विफल पार्ने प्रयास गरेको पालेस्टाइनी समूहको आरोप।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रूपमा महिला र पुरूष दुवैले हरितालिका तीजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरूषले विदुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरूष महिलाले गुण सम्पन्न वर वा वधू पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता रहिआएको छ। यसैबीच हरितालिका तीज पर्वका अवसरमा पशुपति मन्दिर दर्शन गर्नका लागि चारवटै ढुका खुल्ला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निशुल्क पानी वितरण लगायतका कार्य गरेको पनि जनाएको छ। यसअघि हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न गैराती दर खाने प्रचलन रहेको छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन भाद्र शुक्ल तृतीयाका दिन माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा रहिआएको छ। व्रतका दिन आडिलो बनाउन दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने प्रचलन रहेको छ। महिलाले वर्ष दिनभरि आफूलाई परेका दुःख पीर मर्कालाई गीत मार्फत पोख्ने पर्वका रूपमा पनि तीजलाई उपयोग गर्ने गरेका छन्। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यही भदौ 25 गते संयुक्त राज्य अमेरिका जानुहुने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो। प्रधानमन्त्री सहित भ्रमण दलमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा लगायत सहभागी हुनुहुनेछ। हिजो बसेको मन्त्री परिषद बैठकले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल 60 करोड़ रूपियाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। सिंहदरबारमा हिजो साँझ बसेको बैठकले किसानहरूलाई आर्थिक वर्ष 2081-82 भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो।
आर्थिक वर्ष 2081-82 दुध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानहरूलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्ने गरी प्रविधि सुधार तथा व्यवसाय विस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल 60 करोड रूपियाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने, यसको अर्थ चाहिँ अब दुध उत्पादक किसानहरूले यसपटकको चाहिँ जुन पाउनुपर्ने रकम हो त्यो रकम चाहिँ पाउने भयो।
यस्तै मन्त्री परिषद बैठकले पेरिस पारा ओलम्पिकमा कास्य पदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई 65 लाख रूपियाँ नगद सहित सम्मानित गर्ने निर्णय पनि गरेको छ। साथै बैठकले पलेसा गोवर्धनका प्रशिक्षकलाई 5,85,000 रूपियाँ र टीम व्यवस्थापकका लागि 2,92,000 रूपियाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको पनि संचार मन्त्री गुरूङले बताउनुभयो। मन्त्री परिषदको बैठकले रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ। लामा रेडियो नेपालका पूर्व प्रसारक हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले आवधिक निर्वाचनबाट मात्रै राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित हुने बताउनु भएको छ। राष्ट्रपति पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मंचको 12 सम्मेलनका क्रममा नेपाल आउनुभएका मंचका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूसँग शीतल निवासमा भएको शिष्टाचार भेटमा उहाँले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुभयो। राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधली रहित हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने कामना समेत दिनुभयो। दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको साझा मंच फिम्बोसाको 12 सम्मेलन काठमाडौँ घोषणा पत्र जारी गर्दै हिजो सम्पन्न भएको छ। काठमाडौँ घोषणा पत्रमा फिम्बोसा अन्तर्गतका निर्वाचन व्यवस्थापन निकायहरूको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने, एकअर्काको ज्ञान सान्दर्भिक अध्ययन प्रतिवेदनहरू र अनुसन्धान प्रकाशनहरू अनलाइन प्लेटफर्म मार्फत साझा गरी सदस्य निकायहरूबीच पारस्परिक सहयोग र सिकाइलाई थप प्रवर्धन गर्ने प्रतिबद्धता जनाइएको छ। 12 सम्मेलनले नेपाललाई फिम्बोसाको नयाँ अध्यक्षमा चयन गरेको छ। निर्वाचन आयोगले आयोजना गरेको सम्मेलनमा फिम्बोसा सदस्य राष्ट्रहरूमध्ये नेपाल, भारत, भूटान, श्रीलंका र मालदिव्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको थियो। संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले हिजो संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 सैद्धान्तिक छलफल गरेको छ। विधेयकमाथिको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुसार सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक आवश्यक भएको बताउनुभयो। उहाँले निजामती विधेयक आउन ढिला भइसकेको भन्दै यसलाई समितिमा र उच्चस्तरीय राजनैतिक नेतृत्वसँग छलफल गरी टुंगोमा पुर्याउन आफूले पहल गर्ने बताउनुभयो। सरकारका मुख्य सचिव एकनारायण अर्यालले ऐन समयमा आउन नसक्दा कर्मचारी तथा जनशक्ति व्यवस्थापन हुन नसकिरहेको र त्यसले सेवा प्रवाहमा असर परिरहेको बताउनुभयो। छलफलमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयक समयमा आउन नसक्दा सेवा प्रवाहमा असर परेको भन्दै देश र जनताको हितलाई हेरेर छिटो विधेयक पास गर्ने गरी छलफल अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले लैंगिक समानताका लागि कानूनी व्यवस्था मात्र पर्याप्त नहुने बताउनु भएको छ। लैंगिक समावेशीकरण सम्बन्धी काठमाडौँमा आयोजित 3 दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले आयोजना गरेको राष्ट्रिय मानवाधिकार संस्थामा लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल लगायत एसिया प्रशान्त क्षेत्रका 19 देशका मानवाधिकार संस्थाका प्रतिनिधि तथा नेपालका नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो। गृहमन्त्री रमेश लेखकले सबै दलहरूको सहमतिमा संविधान संशोधनको कार्यलाई अघि बढ़ाइने बताउनु भएको छ। गृह जिल्ला कञ्चनपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सबैको सहमतिमा जारी गरिएको नेपालको संविधानको गहन समीक्षा गरी समय अनुकूल संशोधन गर्नुपर्ने बताउनुभयो। पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपाली कंग्रेस र नेकपा एमालेको गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताउँदै दुई दलबीच भएको सहमति अनुरूप नेतृत्व भने परिवर्तन हुने उल्लेख गर्नुभयो। मन्त्री लेखकले सहकारी सम्बन्धी केही विवादका बारेमा संसदीय समितिले छानबिन गरिरहेको र अन्य सहकारी लगायतका मुद्दाहरूमा कानून अनुरूप अघि बढ़ने बताउनुभयो। दोदरा चाँदनी, सुखा बन्दरगाह, महाकाली करिडोर, दैजी छेला औद्योगिक क्षेत्र, हुलाकी सड़क लगायतको निर्माण कार्यलाई तीव्रता दिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र चाइना साउथर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ। छलफलमा मन्त्री पाण्डेले चाइना साउथर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। छलफलमा चाइना साउथर्न एयरलाइन्सका प्रतिनिधिले पोखरा र भैरवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ। 40 भन्दा बढ़ी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्स मध्येको चाइना साउथर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अरूण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। अरूण तेस्रो जलविद्युत आयोजना लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो। ऊर्जा मन्त्री खड्काले सन् 2035 नेपालमा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। बैठकमा ऊर्जा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ शंखुवासभा धनुषा, खोटाङ, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी, अरूण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृत लगायतले प्रसारण लाइन विस्तारका क्रममा देखिएका समस्याका बारेमा मन्त्रीलाई जानकारी गराउनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो समयमा बढ़दै गएको डेंगू र हैजा जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि तीनै तहको सरकार लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले केही नयाँ योजना बनाउँदै गरेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, देशैभरका सरकारी अस्पतालमा स्तन क्यान्सरको स्क्रीनिङ गर्ने मेसिन व्यवस्था गर्नुपर्ने र अस्पतालहरूमा बिरामीले टिकट लिन सक्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रूस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनु भएको छ। हिजो मन्त्रालयमा रूसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्ना छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताउनुभयो। मन्त्री भट्टराईले रूस र युक्रेनबीच युद्ध चलिरहेका बेला परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृति दिएपछि विद्यार्थीलाई अभिभावकको सहमति मात्र पठाउन सकिने बताउनुभयो। छलफलमा सहभागी अभिभावक तथा विद्यार्थीले मन्त्रालयलाई अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीड़ित संघले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीड़ित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई हिजो ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनैतिक आधारमा नभई पीड़ितका भावनालाई निष्पक्ष रूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस एमाले दुई दलीय व्यवस्थाको उकालत नगरेको स्पष्ट पार्नु भएको छ। प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले हिजो सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता बाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनुभयो। आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको बताउनुहुँदै उहाँले राजनैतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने प्रतिक्रिया दिनुभयो। अर्को फरक प्रसंगमा महासचिव पोखरेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताउनुभयो। लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोखरेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले 2084 एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दावी पनि गर्नुभयो। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा दीपक राज जोशी नियुक्त हुनुभएको छ। बोर्डको हिजो बसेको संचालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाए थापाले जानकारी दिनुभयो। जोशी यसअघि सन् 2015 2022 बोर्डको सीईओका रूपमा काम गरिसक्नु भएको छ। जुम्लाको हिमा गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ। कुल जनसंख्या मध्ये 95.72% नागरिक साक्षर भएसँगै हिजो एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले पूर्ण साक्षर घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा मन्त्री बुढाले हिमा गाउँपालिका सामुदायिक विद्यालय र शिक्षा क्षेत्रमा सुधार गरी जुम्लाको पहिलो पूर्ण साक्षर भएको भन्दै कर्णालीका अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो। उदयपुरको कटारी नगरपालिका 10 सोरुङ 26 आमा छोराको हत्या भएको छ। वडा कार्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आएकी अन्दाजी 40 वर्षीय निर्मला थापा र उनका छोरा अन्दाजी 6 वर्षीय आरूस थापाको हिजो बिहान पसलमै शव भेटिएको हो। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा छोराको शव देखेका थिए। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको बताउनुभयो। वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा 2 वर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए। पाल्पामा ब्लड बैंक नहुँदा बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव हुने गरेको छ। स्वास्थ्य सेवाका लागि ठूला अस्पताल भए पनि बिरामीका लागि चाहिने रगतको अभाव भइरहेपछि जनस्तरबाटै हाम्रो ब्लड बैंक हामी बनाउँछौ भन्ने अभियान शुरू गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
हिब्दीकोटकी गोमा बुढाथोकीले आफन्तलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि अस्पतालले रगतको जोहो गर्न भन्यो। तानसेनमा आफन्त र ठूलो चिन्जान नभएकी उहाँलाई रगत पाउने मुस्किल पर्यो। पछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि बल्ल तल्ल रगतको जोहो भयो।
बी पोजिटिभको रगत हामीलाई आवश्यक पर्यो। हामीले पाल्पा जिल्लामा ब्लड ब्याङ्क नभएको अवस्थाले यति शास्ति खेप्नु पर्यो कि मैले सामाजिक सञ्जाल फेसबुकको पनि सहायता लिएर हाम्रो बिरामीको स्वास्थ्य अवस्था बचाउन सक्यौ।
अस्पताल सहित 2 ठूला निजी अस्पताल र दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाल्पामा अहिलेसम्म ब्लड ब्याङ्क भने छैन। त्यसैले सामाजिक सञ्जालमा पोस्ट गर्ने वा आफन्तलाई फोन गरेर रगतको व्यवस्थापन गर्नु परिरहेको छ। जनस्तरबाट ब्लड ब्याङ्क स्थापनाको पहल भए पनि सरकारी क्षेत्रबाट सहयोग हुनुपर्ने त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण कार्कीको भनाइ छ।
राज्यले अपनत्व नलिइकन राज्यले सहयोग नगरिकन ब्लड ब्याङ्क सञ्चालन गर्न र टिकाउन गाह्रो रहेको कुरा हामीलाई लागेको।
जिल्लामा वार्षिक रूपमा करिब 4,000 पिन्ट भन्दा धेरै रगत आवश्यक पर्ने गरेको तथ्याङ्क छ। यसको करिब 30% जिल्ला बाहिरबाट आपूर्ति हुने गरेको छ। बाँकी 70% रगत बिरामीका आफन्त र विभिन्न सामाजिक संस्थाहरूले व्यवस्थापन गर्नु परेको छ। रगत अभावले बिरामीका आफन्तले दुःख पाएको जिल्ला अस्पतालका डाक्टर विपिन पौडेलले बताउनुभयो।
प्रेग्नेन्सीको बेलामा पनि धेरै रक्तसाप भएर होइन अनि त्यसपछि एउटा एनिमिया पनि एकदमै हिमोग्लोबिन चाहिँ साप भन्दा कम भयो भने पनि एउटा ब्लड दिनु पर्ने अवस्था हुन्छ होइन त्यसको लागि पनि ब्लडको अभाव भएको कारणले
विभिन्न सामाजिक संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम मार्फत संकलन हुने रगत संकलन गरेर राख्न सक्ने अवस्था नभएपछि नेपाल रेड क्रस सोसाइटी पाल्पाले ब्लड ब्याङ्क सञ्चालनको तयारी गरेको छ। भवन निर्माण उपकरण खरिद र कार्यालय सञ्चालनका लागि अक्षकोष निर्माणको प्रस्तावित बजेट तयार पारिएको भए पनि स्रोतको व्यवस्थापनमा समस्या भएको छ। ब्लड ब्याङ्क स्थापना पछि विपन्न र पहुँच नभएका बिरामीलाई सहज हुने नेपाल रेड क्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीको भनाइ छ।
हाम्रो ब्लड ब्याङ्क हामी बनाउँछौँ भन्ने अभियानका साथ अहिले अगाडिहरू बढिरहेको चाहिन्छ र यसबाट विशेष गरेर विपन्न र बिरामीहरूले यो सुविधा पाउन सक्ने हामीलाई एकदम विश्वास लागेको चाहिन्छ।
पाल्पामा रक्त संचार केन्द्र स्थापनाका लागि संघीय सरकारले 2 करोड रुपियाँ विनियोजन गर्ने जनाएको छ। यो रकम प्राप्त भएर ब्लड ब्याङ्क स्थापना भए रगत अभावकै कारण उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको छ। रेडियो नेपाल पाल्पा।
बागलुङको बान्द्रे खोलामा गैराती आएको बाढीले बगाउँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। कुणुलेदेखि मालिका जाँदै गरेको ध2P8010 नम्बरको मोटरसाइकल र ध1P9996 नम्बरको स्कूटर बगाएको प्रहरीले जनाएको छ। मोटरसाइकल र स्कूटर बगाउँदा बागलुङ 4 बान्द्रे अढाई थरका 23 वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका 22 वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। प्यालेस्टाइनी समूह हमासले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई गाजा युद्ध विराम सम्झौतालाई विफल पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ। प्रधानमन्त्री नेतन्याहुले प्यालेस्टाइनी लड़ाकु समूहले वार्ताका सबै शर्तहरू अस्वीकार गरेको बताएपछि हमासले सो आरोप लगाएको हो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनित गर्नुभएको छ। जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन। चीनका राष्ट्रपति सी जिनपिङले आगामी तीन वर्षमा अफ्रिकाका लागि 50 अर्ब डलर भन्दा बढ़ीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ। हिजो बेजिङको ग्रेट हल अफ दि पीपुलमा आयोजित चीन अफ्रिका मंचको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई इतिहासको सबैभन्दा राम्रो अवधि भन्दै प्रशंसा गर्नुभयो। अब आर्थिक समाचार।
अंग्रेजी वर्ष सन् 2024 को 8 महिनामा 7 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जनवरीदेखि अगस्त महिनासम्म 7,20,000 विदेशी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा 16 लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ। यसअघि सन् 2023 करिब 10,15,000 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। यसैबीच पोखरा पर्यटन परिषदले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालसँग भेट गरी पर्यटन प्रवर्धनमा देखेका समस्याहरूका बारेमा ध्यान आकर्षण गराएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी नेतृत्वको टोलीले प्रदेश पर्यटन मन्त्री बस्याललाई भेटी पोखरा जोड्ने सड़कको दुरावस्था, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुनु, भारतीय रूपैयाँको सटहीमा समस्या लगायतका विषयमा ध्यान आकर्षण गराउँदै पर्यटन प्रवर्धनलाई मन्त्रालयबाट विशेष महत्वका साथ अगाडि बढ़ाउन माग गरेको हो। त्यस अवसरमा प्रदेश पर्यटन मन्त्री बस्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध संघ संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत विधेयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानसँग बिहिबार मन्त्रालयमा भएको भेटमा ऊर्जा मन्त्री खड्काले निजी क्षेत्रसँग समन्वय गर्न विद्युत विधेयकमाथि सरोकार भएका निकायबीच निरन्तर छलफल भइरहेको पनि बताउनुभयो। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका अध्यक्ष गणेश कार्कीले बाढ़ी पीड़ित सम्बन्धी जल विद्युत आयोजनाका माग चाँडो सम्बोधन गर्न आग्रह गर्नुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार 12.10 अंकले घटेर 2,727.36 पुगेको छ। यसअघि साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक 53.63 अंकले घटेको थियो। यस्तै बुधबार पनि नेप्से परिसूचक 90.37 उच्च अंकले घटेको थियो। साताको सोमबार र मंगलबार भने नेप्से परिसूचक बढ़ेको थियो। सोमबार नेप्से परिसूचक 127.32 को उच्च अंकले बढ़ेको थियो भने मंगलबार 6.94 अंकले बढ़ेको थियो।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
12 ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तिकान्दो खेलाडी पेलेसा गोवर्धनलाई सरकारले करकट्टा नगरी 65 लाख रुपियाँ पुरस्कार दिने भएको छ। प्रधानमन्त्री निवास बालोटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकममा कुनै कर नकाटिने घोषणा गर्नुभयो। पेरिस पारा ओलम्पिकमा K44 अन्तर्गत महिला 57 केजी मुनिको प्रतिस्पर्धामा पलेसाले काँस्य पदक जितेकी थिइन्। उनी ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाड़ी हुन्। कोशी प्रदेशले एन्फा महिला लीगमा लगातार दोस्रो जित हात पारेको छ। लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई 2-1 पराजित गर्यो। एन्फा मैदानमा भएको व्यवहारको खेलमा कोशीको जितमा समीक्षा मगरले 1 गोल गर्दा 1 गोल उपहार स्वरूप पाइएको थियो। बागमतीका लागि विष्णुमाया बवलले सान्त्वना गोल फर्काइन्। जितसँगै 2 खेलमा 6 अंकका साथ कोशी शीर्ष स्थानमा उक्लिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। नेपाल प्रिमियर लीग एनपीएलमा काठमाडौँ फ्रेन्चाइज 3,33,03,339 रुपियाँमा बिकेको छ। टीम छनौटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रणालीले काठमाडौँको फ्रेन्चाइज किनेको हो। एनपीएल मंगिर 15 गतेदेखि पुष 6 गतेसम्म चल्नेछ। पोखरामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोर्ट क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच फाइनल खेल हुने भएको छ। त्यसै गरी पुरुषतर्फ नेपाल पुलिस क्लब र एपीएफ बीच फाइनल खेलमा प्रतिस्पर्धा हुने भएको हो। लीगमा शीर्ष स्थानमा पुगेका महिला तथा पुरुषका टीम बीचको फाइनल खेल शुक्रबार हुने भएको हो।
अझै एवं अब मौसम काठमाडौँ उपत्यका र आसपासका भागहरूमा गै रातीदेखि अहिले वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 37.3 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 मा भयो भने सूर्यास्त भरे साँझ 6:19 मा हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि चारवटै ढोका खुल्ला। दुग्ध उत्पादक किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई 60 करोड़ रूपियाँ ऋण भुक्तानी स्वीकृति दिने मन्त्री परिषद बैठकको निर्णय। रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त। संघीय निजामती विधेयकमाथि संसदीय समितिमा छलफल शुरू। सबै दलको सहमतिमा संविधान संशोधन अघि बढ़ाइने गृहमन्त्री रमेश लेखकको भनाई। र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्ध विरामलाई विफल पार्ने प्रयास गरेको प्यालेस्टाइनी समूहको आरोप। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।